नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी खगेन्द्र संग्रौलाको उपन्यास जुनकिरीको संगीतको वाचन सुनाउँदै आएका छौं। यसको 16 श्रृंखला मैले गएको साता वाचन गरेर सुनाए र 16 श्रृंखलासम्म पुग्दाखेरिका घटनाक्रमहरू हामीले सुनिरहेका छौं। विभिन्न खालका बैठकहरू चलिरहेका छन् र अहिले गाउँमा निकै प्रगति भएको देखिन्छ। अब कथा कसरी अगाडि बढ्छ सुनौ खगेन्द्र संग्रौलाको उपन्यास जुनकिरीको संगीतको 17 श्रृंखला वाचन। हामीलाई नि स्कुलको कोटा चाहियो, हाम्रो नि देश हो, देशा लागि हाम्रा नि पसिना बग्या छन्, हामीलाई आफ्नै आङ्ना स्कुल चाहियो हो यसै भने तिनले चरेन देखिन्। जिष्य सापको बाटो छेकेर साना जाता साना मुखले ठूला कुरा अरे, भत्तुहरूले त बोले बोले चरेन देखिन्। भत्तुहरूले झन् कुस्माको आकाशे थर्काए, आइमाई मुन्छेहरूले लर्को लागेर फरिया उचाल्दै जुलुसा निक्लनु, घेरु हाल्नु, अड्डा गद्दा बस्नु, जिल्ला राजा जस्ता सिडियो साप जिष्य सापसँग ठाठाडै बात मार्न खोज्नु, विष्ट बराजु सर हकका कुरा उठाउनु, यो सब यही प्रजातन्त्रको बदमासी हो चरेन देखिन्। लालु भन्ने गोपीलालले नाकका पोरा फस फस फुलाएर खकारको लतको कटुवालका अगाडि थुक्यो। आग लागि ज्यास्ती नै भइछ बा, यतिलाई त ज्यास्ती भन्छस्, यी हुल्याहरू मुल्या निक्लिया छन् चरेन देखिन्। वनका महारानी हामी हौ भनेर फरिया उचाल्दै कहिले वनतिर कुद्या छन्, कहिले चरेनदेखि हाम्रा आङ्ना कलधारो आयो, तिम्रो आङ्ना के आयो भनेर मान अर्न पर्नेको अपमान गर्दै ठामको ठाम कुर्ल्या छन्। त्यो दूध पर्वको गडबडीको कुरो तैँले सुनिस् कटवाल? ह मालिक, हिजो साढे अस्तिको कुरो हो चरेनदेखि, काबुङ आँटी मेरा सम्धी आइरहेथे, तिनका मुखाटी त्यो कुरो सुन्दा कटवाल मलाई त चरेनदेखि यो विश्व ब्रह्माण्डै वास्सै गनायो। ज्या है, कटवाल थकथक आयो, गाह्रो परेछ मालिक? पर्दैन त, तेराउलाई गाह्रो? चरेनदेखि सम्धी के भन्छन्? डाङ्ग्रे जातका कामी पार्टी उठे, हाम्रो दुध नि सरकारी डेरीको भाँडोमा खन्याम्न पाउनुपर्छ, सरकार हाम्रो नि हो, सरकारले खोल्या ठाउँमा हामीले नि दुधा व्यापार गर्न पाउनुपर्छ। तिम्रो दुध खान हुने दुध हो भने के हाम्रो दुध चाहिने खान नहुने मुत हो? कि तिम्रा भाँडा खन्याएर हामीले नि दुध बेच्न पाउनुपर्छ? होइन भनेदेखि तिम्रो दुधा भाँडा फोरेर बगाउँछौँ, माटामा तिम्रा दुधा खोलो हो यसै भनेछन् उपद्रियाहरूले चरेनदेखि। विष्टहरूका दुधा भाँडा तिनीहरूले फोरेरै छाडे त मालिक? फोरिया भावहरू जाति हुन्थ्यो भन्न चरेनदेखि। गामठामका भत्ता भत्तुईको बल नपुगेर तिनले 10 गामका भत्ता भत्तुई बटुले, अन्त चरेनदेखि नारा लाएर मुठी बटारेर ढुङ्गा टिपेर धुलो उडाएर मालिक तिनीहरूले बर्बादै अर्ने भए। अर्ने भएको कुरा होइन कटवाल, तिनीहरूले त बर्बाद अरेरै छाडे, हाम्रै गामका गुकालिँडहरू नि गुहार दिन गएको थिए अरे। मालिक, तिनीहरूले अरेरै छाडे? तिनीहरूले कुण्डुलो, तिनीहरूको कुर्लाई, तिनीहरूको दागा धराई चरेनदेखि, तिनीहरूका फोहोर हाताठी झण्डैले विष्ट बराजुहरूको राम धुलाई नभएको कुरो झण्डैले बढ्ता भएछ मालिक। चरेनदेखि त झण्डैले भन्छस् कटवाल, तिनीहरूले राम धुलाईभन्दा ठुलो कुरा अरे, तिनीहरूले त चरेनदेखि राम नै धुलाई अरे। बास बास, 10 टाउके धुलाई परेछ मालिक, साह्रो कडा धुलाई, त्यही कडा धुलाईले गर्दा हुँदी त सब सत्यानाश भयो। गुकालिँडहरूले बाहुनलाई झुकाए, एउटै भाँडा विष्ट र अछुतको दुध मिसियो, चरेनदेखि शुद्धमा अशुद्ध मिसियो, अमृतमा मुत मिसियो, भराभरमा पितृलाई तर्पण दिने दुध त्यही हो चरेनदेखि। भन् त कटवाल, त्यो मुत पितृका मुक्तिर आएर बगाएर चरेनदेखि कति राम्रा मुक्तिर कति नराम्रो जिनिस बग्ने, बग्ने मात्र भन्छस् कटवाल? चरेनदेखि पापले हाम्रो 84 लाखकै जुनी नर्क बास हुने भयो मालिक, यो त ठुलै परलय भयो। तेरा जातका दानवहरूले चरेनदेखि हामी मानवहरूको जात धर्म इज्जत सबै जलाएर भस्मखरानी पार्ने भए, कुरो चुनावतिर मोडियो। रैथाने चुनावमा गोपीलालले घाम छापे बाकस थापेर गाविस अध्यक्षको कुर्सी हत्याएको थियो। त्यत्रो चुनाव जितेर बुटो पार्टीका जनहरूलाई गिज्याउँदै त्यत्रा त्यत्रा भोज खाइ खिलाइ गर्दा पनि उसका चित्तमा घाम उदाएको थिएन, आँगनमा फराइरहेको झण्डामा घाम उदाएको थियो। तर उसको चित्तमा चाहिँ उसलाई औधी मनपर्ने खालको ठिक्कको प्रजातन्त्र भएको निर्दलीय पञ्चायत व्यवस्थाले धुलो चाटेको दिन छाएको औँसीको अन्धकार अझसम्म अन्धकारै थियो। यता उसले बातै पछि गुकालिण भनेर होच्याउने सिमरिङका दलितहरूको जुगौँदेखि कालरात्री समानको नर्ककुण्डमा डुबेको बस्तीमाथि जुनकिरी उदाएको थियो। उता आफ्नै पार्टीको सरकारले भर्ती गरेको सिडियोको चाल त्यस्तो भयो, चुनावमा रै रकमको त्यत्रो खोलो स्वाहा भयो, खोलामा माछा खै कुनी, यो घाम भन्ने मेरो नयाँ पार्टी नि मलाई त्यस्तै उस्तै लाग्यो कटवाल। उसले सङ्कालु नजरले भित्ताका मदन भण्डारीलाई पुलुक्क हेऱ्यो। उनले कुरो सुनिहाले भने, ऊ स्वरको पाइन घटाएर सूर्यपुराण सुनाउन थाल्यो। चरिनदेखि यो घाम पार्टीमा नि मैले राम्ररी गरी खाने छाँट छैन कटवाल, बेछाट मात्र कहाँ, यस पार्टीमा मलाई लाजलाज जस्तो घिनघिन जस्तो दिग्मिग लागेर आयो। उसको अनुहार हठात विरुद भयो, मजाले हात जोडेर नमस्ते भने भइहाल्थ्यो। चरिनदेखि नमस्कारै भने नि केही बिग्रिया थिएन, लाल सलाम भन्न पर्ने रे। त्यतिले नपुगेर चरिनदेखि लाल सलाम मन्त्री र तिनका बाउको त्यो कमरेड भन्ने जिनिस जोड्न पर्ने, पिता पुर्खाका पालादेखि चलिआएका मानिल्याएको कति राम्रा रीतिरिवाजलाई कानलाई मुन्तिर मिल्काएर चलाउने नमिल्ने रीतिरिवाज भिरेर चरिनदेखि आपतमा सहारा खोजे चाहिँ उसले भित्ताका मदन भण्डारीतिर हेऱ्यो अनि लाल हुँ भन्ने गोपीलालले तामसी बोलीमा भन्यो, यो केटो बाँचिरह भएदेखि यस्ता पाजी लाल सलाम र यस्ता गोब्रे कमरेड सात कानलाई मुन्तिर पुगिसक्थे चरिनदेखि। क्यार्नु र कटवाल, हाम्रो भाग्यै खोटो, यस केटालाई पापीहरूले अकालमै पुक्लुक्क मारिहाले। मालिक, यो लाल सलाम भन्ने जिनिस मलाई ठिक ठिकै लाग्छ, यसो कान थापेर सुन्दा म त मादल घिन्ताङताङ गरेको जस्तो पो सुन्छु। त मादलको कुरा अर्छस् कटवाल, चरणदेखि यहाँ मेरा मनमा ढ्याङ्ग्रै ठोकिसक्यो। मेरो पार्टीमा चरणदेखि किसिम किसिमका जन्तुहरू छन्, ती जतासुकै कमिला सरी स्याउ स्याउ छन् चरणदेखि। कमिलाले मलाई फेला पारो कि लाल सलाम कमरेड भन्दै परेदेखि हात पसार्छ, भेटी पछि घ्याप घ्याप हात मिलाउनु पर्ने दुनियाँमा कहीँ नभएको तिनको रीत चरणदेखि। तिनका अवच्छे खा हात होलान्, त्यस्ता हातमा लगेर घ्याप्पा आफ्ना हात मिलाउनु चरणदेखि मलाई कत्रो हत्ते, बेसकरी हत्तो परो मालिक। यतिलाई के बेसकरी भन्छस् कटवाल, चरणदेखि झन बेसकरी त अर्को छ, त्यो चाहिने कुन बेसकरी परो मालिक। कुरो अरिसक्नु छैन कटवाल, लाल हुँ भन्ने गोपीलालले लाल सलामको सबभन्दा ठूलो बेफाइदाबारी बतायो। अहिले भर्खर तल्ला जातका अछुतसँग हात मिलाछन्, त्यही गन्दे हात अहिले कस्तो भइछ, यो भने बेसकरी नमूल्दो कुरो परो मालिक। मैले अरूका अगाडि हात पसारेर फुर्ती अरे जस्तो बग्रेल्ती चोट पोलिरहेको चित्तमा पानीपट्टि बाँध्न खोज्दै गोपीलालले सोध्यो, हँ कटवाल, चरणदेखि अर्को दारीवाली भागो होइन, साना दारी सर्नी गए मालिक। भन् त कटवाल, चरणदेखि तँ डाँगो फर्केर आउला कि नआउला। आउनन् मालिक, गका मुन्छे के आउँथे, होइन तँ नागो आउन्न भन्ने कुराको कतै आँटी तैँले गन्ध पाछस्। सानो मुखले ठुलो बात बोले जस्तो लाग्ला मालिक, ती मुन्छे पक्का नै आउनन्। हँ चरणदेखि त्यो भाँड आउन्न भनेर तैँले कसरी अड्कल काट्यो होस्। भन् त कटवाल, दुःख छाडेर सुखतिर लम्क्या मुन्छे मालिक, ती आउन्नन् आउन्नन्। लाल हुँ भन्ने गोपीलालको फुस्रो अनुहार अलिअलि लाल भयो, अलि यता आइ त कटवाल। कटवाल आयो। चरणदेखि सीता भन्ने रन्नीलाई लखेट्न एउटा सानो कुरा हेर्न सक्छस्? कटवालले झस्किँदै कानकन आयो। नागालैन्डका डाँगाहरूले त दमैगाम मात्रै बाँडेका थिए, यसले त चरणदेखि यता बाहुनपट्टिका आइमाईहरूलाई नि बाँड्ने भए। यो कुरो मेरो चित्त आउँदैन मालिक, त्यस पातरीलाई देखेर यताका आइमाई के भन्न थालेको छन् तँलाई थाहा छ? नाइ मालिक, बिस्टिनी अट्टीको कुरो हामीलाई उस्तो थाहा हुन्न। स्वास्नीले सुनली भनेर स्वर ओह्राल्दै श्रीरामले हनुमान छेउ दुखेसो पोख्यो। त्यसलाई देखेर त्यसको जिन्दगी पो जिन्दगी, न कतैको बन्धन न कसैको छेकथुन, मेरो एक बारको जुनी नर्कमा यसै बित्ने भयो मेरी आमा भनेर मेरा घरकी सुस्केर हाल्थे रे चरणदेखि। कान्छी मालिक नि? अँ, पल्ला घर चन्द्रकी स्वास्नी त्यसै भन्थे रे। कसै त्यसै मालिक, आफू त सधैँ घरकी दासी, घर कुवा कुवा घर मेरी आमा, आफ्नो त संसारै कति साँगुरो कति अँधेरो, चितामिस भन्ने ठिटीको जिन्दगी नि जिन्दगी, म अभागीकी जिन्दगी नि जिन्दगी। तँ कस्तो यो कस्तो फुक्का चरी चाहिँ, अहिले भर्खरै बुट्टाको यो डालीमा, अहिले भर्खरै तँ डालीमा, आज डाँडाबारी भोलि डाँडा पारी, हामी त दिनका दिन उही घर उही कुवा, म अभागिनीलाई कस्तो दिनमा जन्म दिछौ। हो यसो भन्दै रुन खोज्थे रे चन्द्रकी स्वास्नी चरणदेखि। आइमाईको जात चटारिएर चार चौरास चार्न खोज्ने जात हो चरणदेखि, मौका पाए हुँदी कटवाल यी जम्मै आइमाई संसारका स्वास्नी हुन खोज्छन्। चरणदेखि मेरो कुरो सुनिरहेछस्? ठिक ठिकै सुन्दैछु मालिक। चरणदेखि त्यसले हाम्रा स्वास्नीहरूका मन नि बिथोल्ने भाइ, त्यसैले त एउटा कुरो हर्न सक्छस्? भरभरमा तँलाई हेर्ने म छु। गोपीलालले कुन धराप्न जाक्न खोजेको होला भनेर चङ्ख हुँदै कटवालले लोजाएको स्वरमा भन्यो, म साना जाता सानो हुन्छे मालिक, यत्रो ठुलो कुरो म के हर्न सकम्ला र? तैँले हर्न सक्छस्। चरणदेखि यता हेर त, तँ रन्नी कुनै डाँगासँग सल्क्या छे भनेर यसो कतै कुरा चुहाउन सक्दैनस्? एकफेर चुहाइसकेपछि बग्दै जाने काम चरणदेखि चुहेका कुराले आफै हरिहाल्छ। मलाई मेरै जातका मुन्छेले ठहरै मार्छन् मालिक, त्यसैले गर्दा हुँदी म लाल हुँ गोपीलाल कि आफूभन्दा झन्डै आधा उमेरकी कान्छी स्वास्नीले भान्सा गर्न पानी टक्राए। वफादार हनुमानलाई बस जा केही नभनी श्रीराम भान्सा गर्न लुसुक्क भित्र पस्यो। खिस्रिक्क परेका अनाथ नजरले ख्वामितका कुर्कुच्चा हेर्दै हनुमानले विदा माग्यो, जधौ साप।
जाऊ मैं तो मैं बलिहारी, जाऊ मैं तो मैं बलिहारी, जाऊ मैं तो मैं बलिहारी।
मिल्मी गाउँका सार्की जन आफूलाई नेपाली भन्न रुचाउँछन्। मिल्मीका धेरैजसो सर्किनी आँधी जस्तै जण्ड छन्। धेरैजसो सार्की चाहिँ फेवाताल जस्तै शान्त छन्। पहिलोपल्ट मिल्मी जाने जोसुकैलाई त्यहाँका महिला र पुरुषको स्वभाव र सम्बन्ध हेर्दा इतिहासमा उहिलै महिलाहरूको अरनखटन चलेको समाजको याद आउँछ। मिल्मीका महिला बोल्छन्, पुरुष सुन्छन् वा सुन्दा पनि सुन्दैनन्। महिला अरनखटन गर्छन्, पुरुष अरनखटन मान्छन्। महिला वरपरका कुरा कान थापेर सुन्छन्, तर्क गर्छन् र हामी पनि केही गरौँ भनेर ताहुर माहुर गर्छन्। धेरैजसो पुरुष आँसी नाम्लो र हलो बोकेर खुरुखुरु निमेक गर्न जान्छन्। लुरु लुरु फर्किआउँछन्, कपाकप गाँस टिप्छन्, घुप्लुक्क सुत्छन्, घ्वार घ्वार घुर्न थाल्छन्। ती घरभित्रै खबरबारे पनि प्राय बेखबर रहन्छन्। आँखु आउको झण्डामुनि मिल्मीमा महिला कक्षा चलेको 7 महिना भयो। यसबीच मिल्मीका सर्किनी आमाहरूले कुवाको ऐनामा सिमरिङ्गे आकाशको पिलपिली झुन्किरी हेरे। झुन्किरी देखाउने कार्यकर्ता पहिले श्यामसुन्दर थियो, अहिले अनन्त छ। दुर्गा मन्दिरमा विष्ट बराजुहरूले एक्लै खाइ आएको बोकाको प्रसादीमा सार्कीजनले हात हालेपछि मिल्मीमाथिको अँध्यारो आकाशमा उज्यालोको मसिनो रेखी बसेको छ। किस्नेका भुइँमा खुट्टा छैनन्। हिरालाल बुढो हौसिएको छ। तातो स्वभाव भएको अनन्त कसला कुटुँ गर्दै मुठी कसेर बसेको छ। महिला कक्षामा अनन्तले खेतीपातीको याम पारेर कृषि भन्ने पाठको उठान गर्यो। आमाहरूले रैथाने भेगको खेतीपातीबारे बात मारे, तर्क वितर्क गरे, कुरामा कुरा जुदाए, कुरा काटाकाट गरे र नयाँ विचारका झिल्का निकाले। खेतको मालिक को छ? मालिकको खेत जोत्ने हली को छ? बाउसे को छ? रोपाहार को छ? हली बाउसे र रोपाहारले मुखियाका जमिनमा वर्षभरिमा कति खुन पसिना र आँसु बगाउँछन्। समय सालको उकाली ओह्राली र बेसाहाका भाउको उधौली उभौली अनुसार ज्याला मुजुरीको हरिसाब कस्तो छ, नापतौल गर्ने मानापाथी कस्ता छन्। ज्याला मुजुरी बापत हात लाग्ने नखत र जिन्सी समय साल अनुसारको इन्साफको तराजुमा तौल्दा तराजुको डन्डी 1300 पर्छ कि कतै लच्किन्छ, लच्किन्छ भने कतापट्टि र किन। छलफल बेलुका 8 देखि राति 11 बजेसम्म चल्यो। महिलाहरू समस्याको नाडी छाम्ने मनसुवाले कति राम्रोसँग बात मार्दै थिए। अनन्त बिचैमा बोल्न थाल्यो। उसको एकहोरो फतर फतर महिलाहरूका स्वरमाथि खप्टियो। महिलाहरू जमानादेखि झेल्दै आएका व्यथाबारे बात मार्नमा मग्न छन्। अनन्त आफ्नै अनन्त फतर फतरमा मग्न छ। महिलाहरूका स्वर उर्लिँदा अनन्त झसङ्ग भयो। गाठी, यता मैले कति राम्रा कुरा सुनाइरहेका बेला उनीहरू पो बोलिरहेका छन्। छलफलको निचोडमा ज्याला मुजुरीको तस्विर झोकचल्दो देखियो। मुखियाहरू चम्बु र चण्डाल छन्। मिल्मीका नेपालीहरू छन् सोझा र सिधा। मिल्मीको मुखिया हली र खेतालालाई कसरी ठग्छ? त्यसरी नै जसरी चण्डाल हुँडारले सोझा चौपायालाई पछाडिबाट बिखालु नङ्ग्राले हल्का चालले मुसार्छ, चौपायालाई आनन्दले लट्ठ पार्छ, फुत्त पन्जाभित्र घुसार्छ, आन्द्राभुँडी अठ्याउँछ र चौपायाको ज्यान खत्तम गर्छ। रोपाईँ गर्न 10 हल लाग्ने खेत छ। मुखिया नौनी लेपेको स्वरमा भन्छ, आफ्नै मुन्छे होस् काले, 10 हलको ढाईमुरी खान त। काले औला भाँच्दै हिसाब गर्छ। 10 हलको ढाईमुरीका हिसाबले दिनको 5 पाथी बस्छ। धान पाथीको 30 रुपियाँ छ। धानको भाउका हिसाबले दिनको 150 पर्ने भयो। मालिक भन्छ, हेर काले, बडा बडा हाकिमले पनि दिनको 150 पाउँदैनन्। काले दङ्ग पर्छ। मनको श्रेष्ठता मुखियालाई कण्ठ छ। 10 हलको ढाईमुरी आजको दर रेट होइन, बाबुका 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 पनि बाबुको पालाको हो। मालिक अलिला दिनदिनै अराउँछ। काले, भोलि मकै गोड्नु छ, स्वासिनीलाई सखारै पठाउनु। हस् मालिक। काले, भोलि कोदो रोप्नु छ, स्वासिनी छोरी र त तिनैजना आउनु। हस् मालिक। काले, भोलि छोरीलाई घाँस काट्न पठाउनु। हस् मालिक। काले, भोलि दाउरा खोज्न वन जङ्गलतिर। हस् मालिक। काले, भोलि मल बोक्ने मेसो छ। हस् मालिक। काले, भोलि सत्यनारायणको पूजा छ, मालिकनीलाई यसो सघाइ प्रज्ञा गर्न तेरी स्वास्नीलाई। हस् मालिक। काले, भोलि गाई भैँसी तलाउन छोरीलाई। हस् मालिक। 2-4 दिन बाख्रा चराउन तेरा छोरालाई। हस् मालिक। मालिकको हैकम र कालेको हस् मालिक कहीँ टुङ्गिँदैन। यसो काले हस् मालिक, उसो काले हस् मालिक, कान्छमात काले हस् मालिक, घुँडा टेक काले हस् मालिक, मुन्टो टेक हस् मालिक, चल काले हस् मालिक। मिल्मीको सार्की गाउँमा चलकाले हसमालिकको तोत्रलाई ताकेर चोरौँलो ठड्याउने छनक देखा पर्यो। सिमरिङका कुवाको ऐनामा सृष्टिकर्ता भनिने चौमुखी ब्रह्माजीका नाकतिर चार्ल्स डार्विन भन्ने अङ्ग्रेजको औँलो उठेको तस्विर झल्केको थियो। तस्विरमा उदाएको जुनकिरी नदी नाला तर्दै डाँडा काँडा काट्दै मिल्मीको आकाशमा आइपुगेको थियो। जुनकिरीको पिलपिले उज्यालोले मिल्मीका महिलाहरूका चित्तमा केही कुरा जगायो। त्यो थियो अलिकता उज्यालो, अलिकता प्रेरणा, अलिकता आँट। अनि जुनकिरीको टहकतिर आँखा उठाउँदै मिल्मीका महिलाहरूको बोली फुट्यो, यो अत्याचारी थिति तोड्न हली हरिताल उठाउने हो। इरालालका चित्तमा चस्को पस्यो। सुनेर कुरा बुझ्नु त परै जाओस्, कुरै नसुन्नेसँग कसको बाउको के लाग्छ? हौर पढे लेख्या मुन्छे, जानिफकार हौर नै, यसमा म अरू के भनौँ सर भन्दै हिरालाल दोकानतिर हिँड्यो। बोल्न गाह्रो लाग्ने मान्छेले नबोली नहुने खण्डखातिर आइलाग्दा कत्रो बल गरेर बोलेको थियो। उसले बोलेको बात धुलोले सुनेर हावामा बिलायो। आएको आएको कुरो पनि कुन्ने, उसका चित्तको भित्री पत्रमा ननीको आशंका उठ्यो। खै यस्ता चालले दिउँसो अनन्त अजङ्गको समीको बुटो मुनि ढुङ्गे धारामा नुहाएर हनुमाने कटुलाएर नाङ्गो ढाड गुलाफी रङको तौलियाले ढाकेर पहाड ताप्दै थियो। नाइटे सार्की कुममा राखेको बञ्चराका बिँडको सिरानीमाथि उत्तिसको गिँड बोकेर कन्दै आइपुग्यो। दिग्रामा हाफ जाँगे, नाडीमा ढ्याब्रे घडी, आकाशतिर फर्केको छोटो तिल चामले कपाल, चुस्स दारी जुङ्गा, केवरा उखुको गिँड जस्तो जिउको बान्की, बाजका जस्ता आँखा नाइटे छाँटको देखिन्थ्यो। अनन्तलाई देखेर उसले उत्तिसको गिँड ठाडो पारेर बिसायो। सिमरिङमा दुईटा छोटे शेर छन्, मैहु भन्ठाने सोमे र सोमे चोरै हो भन्ने कटुवाल। अनन्त र नाइटेको सम्बन्धको एक पाटो उनै सोमे र कटुवालको जस्तो लाग्छ। सोमेको नक्कल अनन्त, कटुवालको नक्कल नाइटे सार्की। सोमे दलितका हकका कुरा गर्छ र मुखियाहरूका मुखेन्जी धान थाप्न आँट गर्छ। सोही परि गर्छ अनन्त खनाल पनि। कटुवाल लाल हुँ भन्ने गोपीलालको हनुमानगिरी गर्छ। सोही परि गर्छ नाइटे पनि। सोमे झोक्की झडङ्गे र इखालु छ, ऐजन ऐजन छ अनन्त पनि। कटुवाल कन्छुतले चाप्लुस र चाकुरी बाज छ। सोही परि छ नाइटे पनि। यी सक्कल र नक्कजमाज एउटा कुरो फरक छ, त्यो के भने सोमे सिमरिङको रैथाने बुढो दमाई हो। अनन्त आखु आउको अगुवा कार्यकर्ता भई खाएको तन्नेरी बाहुन। सिमरिङको कटुवाल हरिकङ्गाल छ, मिल्मीको नाइटे एकमात्र हुने खाने भनेर कलिएको छ। मिल्मीका दुई छोटे शेर एकअर्कालाई घुरेर हेर्दै धारामाथिको गाह्रोमा बसे। अनन्तले मिल्मीको माटोमा पाइला टेकेपछि केही महिनासम्म तिनको सम्बन्ध ठिकै थियो। उसले उसलाई दाई भन्थ्यो, उसले उसलाई सर भनेर नमस्कार गर्थ्यो। रहँदा बस्दा नाइटेले छनक पायो। अनन्त गाउँका महिलाहरूका चित्तमा नौला विचार र विद्रोहका बात भर्दै तिनलाई आफ्नो विरुद्ध उक्साइरहेको छ। नाइटेले आफ्नो एक छत्र मनपरी चलेको राज खोज्ने छिर्के दाउ रचेर गाउँमा छोटे शेर घुसेको छनक पायो। अनन्तले नाइटेलाई दलितहरूले हक खोज्ने बाटोको तगारो ठान्यो। अनन्त जे भन्छ फुत्त अघि सरेर उसको कुरो नकाटी नाइटेको सासै चल्दैन। हुँदाहुँदा अनन्तलाई पेच गर्ने र ठेस लाग्ने बात गर्न पाउँदा नाइटेलाई न दिनमा न चैन रातमा हुन थाल्यो। नाइटे हिजोसम्म मिल्मी गाउँको एकलौटी दादा थियो। दादागिरीमा धावा बोलिँदा उसको रजगज चलेको बस्ती फुट्यो। बाटामुनि उसले पनि आमासम्म खडा गर्यो। दुई चोइटाको बिचमा आइजाई मरमद्दत लेना देना ठ्याम्मै बन्द भयो। उपल्लो र तल्लो टोलका कतिपय घरधुरीको त बोलचालै टुट्यो। उपल्लो चोइटोमा महिला कक्षा चलिरह्यो। त्यहाँ बुद्धि उकास्ने, अकिल सिक्ने, चित्त चित्तलाई नजिक पार्ने, एक गठ हुनेर मान्छेको जुनीमा मान्छे जस्तो भई शिर उठाएर जिउने हक खोज्न कम्बर कस्ने कुरा भए। नाइटे के कम, उसले आमा समूहलाई देउसी खेलायो अनि सुत्केरी रोगी पाका निम्छरा र बालक बालिकाको लिटोपिठो हेरिने गरी घरगन्ती चन्दा उठायो अनि गरिब जनका पसिना घोलिएका पैसाले माथि डाँडामा मन्दिर बनाउन लगायो। तल्लो टोलका दलित जनले खाई नखाई पाखुरा बजार्दै र पसिना बगाउँदै मन्दिर खडा गरे अनि नाइटेले विष्ट मन्दिर बराजुहरूका पाउमा चढायो। विष्ट पुरेत मन्दिरमा पस्यो। ऊ तोत्र जप्दै र बलि चढाउँदै आफ्ना जातका जनलाई प्रसादी बाँड्न थाल्यो। दलितहरू पुजारीलाई बोका चढाएर आफूले बनाएको मन्दिर बाहिर बसेर घुटुक्क थुक निल्दै फुस्रो ओठ चाड्दै काका कुलका नजरले हेरेका हेरे भए। उपल्लो टोलको आमा समूहले हरिहरिलाल उठाउने अठोट गर्यो। अब भने बात त पुगेन, हातै मिसामिस गर्नु पर्यो भन्ने सुरले नाइटे ढुङ्गे धारामा उत्तिस बिसाएर धान थाप्न अघि सर्यो। यो हरिताल किन, जोरी खोज्दै उसले सोध्यो। अनन्तले हरिताल लाउन कर लाग्दै उनीका कारण र हरितालका मागबारे बतायो। नाइटेलाई जसरी हुन्छ अनन्तलाई पछार्नु छ, आएको आउलाई गाउँबाट लखेट्नु छ, चाकरी र भक्ति गर्दै सेरो फेरेका मुखियाहरूलाई रिजाउनु छ र भाग्यले साथ दिए प्रभुका हातको लितको पदको प्रसादी त्यो नपाए निक्लो स्याब्बासी भए पनि हात थाप्नु छ। ठोकाठोक पर्दै जाँदा अनन्त तपाईँबाट तिमीमा ओर्लियो। नाइटे पनि खुत्रुक्क तिमीमै झर्यो। अनन्त तिमीबाट तँमा झर्यो। नाइटे पनि खुत्रुक्क तँमै ओर्लियो। त दलितभित्रको चुसा मुखिया, त खान नपाएर यहाँ आएको बतुवा, त मुखियाको नोकार दाँत, त दास, त कमारो, त बौद्धले, त मसाले, त उग्रवादी, त मालिकका तलुवा चाट्ने कुकुर, त हाम्रा जातका हाता भात घिच्ने सुँगुर, त भाइमारा शोषक, त माझघरे डल्लीको पोइ। लौ कुरो चर्को पर्यो, तर ममको लहर तन्किँदै यहाँसम्म आइपुगेपछि त डल्लीको पोइ भनेर नाइटेले पहरो थर्काउन खोज्यो। अनन्त झस्क्यो। यस्ता बात कसैले बोल्यो कि पोल्यो हुने समाजमा नाइटेले आकाश चिरा पर्ने गरी गर्जन गरिसक्यो। अनन्तलाई सकस पर्यो। अब भने मुखले काम नचल्ने भयो। उसले हेमानको ढुङ्गो टिपेर उजायो। आज मेरा हाताडत त मरिस नाइटे, रिसको झोकमा बाहुनले बेद पढ्दैनन्, भन्छन्। भतुवाले हानिहाल्यो भने नाइटे पछि हट्यो। उसले बन्चराको सिरानी हालेर 29 गिँड बोक्यो। 25 कदम जति माथि पुगेर उसले गिँड बिसायो अनि घृणा दन्दनी बलेका नजरले भस्म पारुलाजे गरी अनन्तलाई डाम्दै उसले अचम्मसँग खिसी गर्यो। यहाँ सुन भाते अनन्ते, तेरो ढुङ्गोले मेरा झुन्डेका केही नै हल्लाउन सकेन। अनन्तको जवाफको बाटो हेर्दै नहेरी ऊ फटाफट उकालो लाग्यो। किस्नेले हरितालको सूचना टाँस्यो टसायो। मन्दिरका भित्तामा, स्कुलका छातीमा, चौतारीका डिलमा र रुखका फेदमा सूचनामा के थियो? नम्बर एक, आइन्दा हलीलाई मुखियाका किलामा बाँधेर लेतको पितको बाली मुजुरीमा जोताउन पाइने छैन। नम्बर दुई, आइन्दा हलीलाई दिनको 60 डबल 120 रुपियाँ र मैलाधारी सबै खेतालालाई 30 डबल 60 रुपियाँ दिनुपर्नेछ। नम्बर तीन, आइन्दा काम गर्ने म्याथ सरकारी अड्डा सरह याम हेरी दिनको 10 बजेदेखि 4 बजेसम्म वा 10 देखि 5 बजेसम्म हुनुपर्नेछ। नम्बर चार, आइन्दा हलीलाई गिजोलेको बासी खानकी दिन पाइने छैन। नम्बर पाँच, आइन्दा हलीलाई 3 टाम चोखो ताजा र पोसिलो खानकी दिनुपर्नेछ। नम्बर छ, आइन्दा हलीलाई आङ्ना पल्लो छेउको कुकुरसँग राखेर खानकी दिन पाइने छैन, पिँढीमा दिनुपर्नेछ। नम्बर सात, आइन्दा हलीलाई कुचिएका छिँड परेका कुपरा जस्ता जिनिसमा खानकी दिन पाइने छैन। आइन्दा हलीलाई गाली गर्न र हप्काउन पाइने छैन। आइन्दा मुसेमाना पाथीको सट्टा छापेमाना पाथीले भरेर बाली दिनुपर्नेछ। हली हरिलाल जिन्दाबाद इति सम्बत। यो सूचना टाँस भएको 3 घण्टापछि जग्गाधनी मुखियाका छोराहरूले जवाफी माग लेखेर हलीकै मागहरूमाथि खापेर टाँसे। जवाफी मागमा के थियो? नम्बर एक, देउता पितृका पालादेखि चलिआएको चलन मुताबिक मुखियाको मान राखेर खाइपाई आएको बाली मुजुरीमा चित्त बुझाइ खुरुखुरु जोत्नै जानुपर्नेछ। नम्बर दुई, परम्परा र धर्मलाई नागेर कसैले पनि ज्यालादारीमा जोत्न पाऊ र ज्याला बढाइ पाऊ भनेर हात पसार्न पाइने छैन। नम्बर तीन, आइन्दा झुल्के घामदेखि घाम अस्ताउन जेलसम्म फिटिक्क दायाँ बायाँ नगरी जोत्नुपर्नेछ। नम्बर चार, आइन्दा हलीले भाँडी रित्याउने गरी भात हसुर्न पाइने छैन। नम्बर पाँच, आइन्दा हलो जोत्न रहर गर्ने जवानसँग सरकारी स्कुलबाट कम्तीमा 3 कक्षा पास गरेको सर्टिफिकेट र कम्तीमा 3 वर्ष हलो जोतेको अनुभव हुनुपर्नेछ। नम्बर छ, आइन्दा अरू काम गर्ने ढङ्ग नभएर अनौ समात्न कर लाग्दी हुने हलीले यति उति र यस्तो उस्तो खानकी पाउँ भनेर कचर कचर गर्न पाइने छैन। नम्बर सात, आइन्दा साना जातको हलीले आफ्नो जातको हेक्का राख्दै जहाँ दियो त्यहीँ, जेमा दियो त्यसैमा, जे दियो त्यही चुपचाप खानुपर्नेछ। नम्बर आठ, आइन्दा हली लाग्न रहर गर्ने जवान 20 वर्ष उँभोको र 40 वर्ष उँधोको मक्कुर बलियो हुनुपर्नेछ। नम्बर नौ, आइन्दा देउता र पितृका पालादेखि चलिआएका मानापाथीको कुरो फिटिक्कै काट्न पाइने छैन। हली हरिताल मुर्दाबाद इति सम्बत। अनन्तलाई नाइटेले हुल्याहा बटुलेर झिल्के झोल खिलाएर हिरिक्क परान जाने गरी गोदावला कि भनी डर लाग्यो। त्यसरी उसले चोर बाटो समात्यो। मिल्मीका सर्किने आमाहरूलाई अरिङ्गालको गोलोमा ढुङ्गा हान्नै पर्छ भनी जोस्काउने उही थियो। हली हरितालको सूचना टाँस्ने टसाउने उही थियो। त्यही दिन साँझपख आँखी भौँ मिलिक मिलिक पार्दै र आँखो र मुखका कुना फिरिक फिरिक नचाउँदै रुक्स्याक ब्याग बोकेर ऊ लुसुक्क उकालो लाग्यो। भोलिपल्ट बिहान उपल्लो टोलका आमाहरू चमेलीको आँगनमा जुटे। कुद्दा जाइलाग्दा र लखेटिँदा फरिया नफुत्क्यौँ भनेर तिनले कम्बरमा टन्टनी पटुका कसे। मजेत्रा थन्क्याए, तिनले पिँडुला सोझ्याए, तिनले छाती फैलाए, तिनले मुटु दरा पारेर तिनले कदम चाले। दाई गर्न र जोत्न नारेका गोरु एकैचोटि झापझुप पकाउने सुरले सिङ्गो फाँट ढाक्ने गरी तिनले टोली बाँधे अनि कुदे मिल्मीका आमाहरू आली नाग्दै लड्दै उठ्दै लुगाको हिलो पुस्तेर धुलो टकटकाउँदै। जोगौँदेखि चुलो र चम्को, ढिकी र जाँतो, नाम्लो र दाम्लोको बन्धनमा जकडिएका आइमाईहरू सिमलको भुवाझै बतासिए। त्यो दिन, त्यो कुदाई, त्यो मनसुहा र त्यो अभियान, तिनका लागि त्यो सब अचम्मको उत्तेजना र आनन्दको मुहान भएको थियो। हात हातमा आँसी बोकेर सर्किनेहरू खेतैभरि छ्यापछ्याप्दै कुदेको देख्दा हली र दायरेहरू चकित भए। खेत खलाका मालिकहरू तर्सिए। सूचना र जवाफी सूचना टाँस भएको कुरा कतिलाई थाहा थियो, कतिलाई थाहा थिएन। नाइटेका मुखबाट सार्की टोलको चहल पहलको खबर मुखियाहरूले चाल पाएका थिए। तिनले हरिताल लाउने सूचना सन्काहा अनन्तले अल्लारी ठिटाहरूलाई उक्साएर गराएको उरेन्ठौलो तमासा हो भन्ठानेका थिए। यो उपद्रो हो, यो बर्बादी, मिल्मीको शान्त संसारमा यो के भयो? तिनीहरू छक परे। के रे र किनबारे? न त महिलाहरूले मुखियाहरूलाई केही भने, न त दहेरे र हरिलाई केही भने। हात हातमा आँसी छन्, सास बढेको छ, आँखा डरलाग्दा छन्, रूप रणचण्डीका छन्। ती दायाँ बायाँ कतै नहेरी सोझे खलामा गए, सोझे नारिएका गोरुतिर लम्के। तिनले दाईँका गोरुका पुच्छर निमोट्दै सिर्कनाले सुम्ठ्याउँदै र अचम्मका स्वर निकालेर तर्साउँदै लखेटे। दाम्लोबाट छुटकाएर पाएका बैल भैयाहरू पुच्छर उचालेर गोब्र्याउँदै चारतिर कुदे। उता अर्कीहरूले बतासको चालमा जोतार फुकाए। आनाकानी गर्ने हलीको तिनले सात्तो लिए। फाँफू गर्ने गोरुलाई तिनले सुम्ठ्याए। मुखिया र हलीहरूले के हो कसो हो भन्दा भन्दै गोरु फुकाउने काम भइरहेको थियो। एकाध मुखियाले आँसु र पाखुरीसँग भिड्न खोज्दै मुख फोरे। तिमीहरूले यो क्यार्न खोज्या हौ? हरिताल उठाउन खोज्या? तिमीहरू बौलायौ? बौलाका हामहरू नाइ, तिमीहरू हौ। उपद्रो मचाएर क्यार्न आँट्या हौ तिमीहरूले? हिजो सूचना हेरेनौ? हामीले क्यार्न खोज्या हौ? त्यो कुरा यहाँ त्यहाँ लिखता उतारेर भनेका थियौँ। खै हामीलाई केही थाहा भएन के अरे थाहा भएन भने के थाहा पाउनेलाई सोध महिलाहरूको रणचण्डी रूप देखेर मुखियाहरू चनाखा भए बिन्ती छ दिदी बहिनी हो आजलाई छोडिदेऊ भोलिलाई तिमीहरूसहित बात मारेर जे अर्ने गरौँला पहिले गोरु पकाएर लखेड्छौँ अर्नु परेपछि बात त्यसपछि गरौँला आजलाई नमस्कार एकाध ठाउँमा मुखियाका ठिटाहरूले हल्ला गरेर ढुङ्गा टिपे तिनले कतै चोकेर भाटा उजाए महिलाहरूका पनि हात खाली थिएनन् आँसी र नारा चोकेर भाटा तिनका पनि त थिए जोरी खोज्नेसँग जवाफी जोरी खोज्दै तिनले कम्बरमा हात राखेर छाती फुलाउँदै ध्वास दिए लौ आओ चोके भने चोके भाटा भने भाटा आँसी भने आँसी तिम्रो बाउको अत्याचारको राज अब चल्दैन हामीले नि बुझ्या छौँ दुई चार कुरा फोक्टा गहुँ छरिसकेका छ दिदी छरिया जति जोतिसके बर्बाद हुन्छ मैले हात जोडे बहिनी आधा मेटिसकेका दाई बिचैमा कसरी छाड्ने तिमी नै भन त बर्बाद हुँदैन भयो होस् आज हामीले तिमीहरूको बर्बादै अर्न खोज्याउँ तिमीहरूले सात पुस्तादेखि हाम्रा सात पुस्ताको बर्बाद अर्या छौ आज हामीले एक दिन बर्बाद अर्दा तिम्रो कति बर्बाद हुन्छ यहाँटी अट हामी गोरु फोकाउँछौँ बहिनी बसेर बिस्तारै बात मारौँ न बात मार्ने तिम्रो खेता खला होइन यसपाला बात मार्ने तिमीहरूले हाम्रा आङ्ना आउनुपर्छ महिलाहरू फरिया उचाल्दै कुदे डाकोले टिप्दै तिनले न्यू खोज्नेहरूका नुर गिराए अभियानको मेसोमा चमेली र उसका पोइको जम्काभेट भयो अचम्मको जम्काभेट चमेली आमा समूहकी अगुवी थिए अलि हरिताल उठाउने भनेर सबभन्दा चर्को स्वरमा कराउने ऊ आफै के हो कसो हो भनेर तर्किन खोज्नेहरूलाई सम्झाउँदै र हप्काउँदै डोराउँदै र घिसार्दै खेत खलातिर कुदाउने मुली पनि ऊ आफै अनि उसकै पोइ रामे घाम पार्टीका गाविस अध्यक्ष कुलप्रसाद खत्रीको खेत मस्तसँग जोतिरहेको छ भएन अत्ते उहाँ तेरो पोइ चाहिने जोतिरहेछ लाजै नमानी मेरा हल्किन पो कामछेस बुटो पार्टीको रैथाने नेता उदयराज शर्माले थर्कायो आफू जोत्ने अनि अर्काका हल्फुकाउन जबरजस्ती बल गर्ने चमेलीको जिब्रो सनासोले अठ्याए चाहिँ भयो शुद्धि बुद्धि गुम भएर माटाको डल्लो जस्ती भयो भर्खरैसम्म उसका नसा नसामा उर्लिरहेको त्यो उत्तेजना त्यो उमङ्ग त्यो जोस त्यो आँट त्यो आनन्द त्यो सब पलभरमै खरानी भयो ऊ मौरीको गोलोकी रानी ऊ गोलोकी आशाकी खानी उत्साहकी मुहान ऊ जान्ने सुन्ने अगुई कतिलाई भाटा उजाए कतिका खप्परतिर आँसी ताके कतिका जोता र सात टुक्रा पारे तिनले धरतीमा धुलो उडाए यो सब भइसक्दा पनि उसको पोइ चाहिँ कतै केही भएको छैन चारै दिशामा शान्ति छाएको छैन गरी होरपछ लिडे भन्दै जोतेको जोतै छ लाज र रिसले चमेलीको मुटु खुम्च्यो अलिबेर अघिसम्म उसका चित्तको पर्दामा लागेको उत्तेजना र उमङ्गको झलझलाकार घाम एकाएक अस्तायो उसका चित्तको घामसँगै आकाशको घाम पनि अलप भयो उसभित्र औँसीको घना अन्धकार छायो उस बाहिर औँसीको घना अन्धकार छायो गराका डल्ला र छेउका आली हेर्दै नहेरी एक हातमा आँसी र अर्को हातमा भाटो लिएर ऊ आँधी हुँदै पोइनेर पुगी तनलाई मुर्दार उसको रिसको आगो पोइमाथि यसरी बर्सियो तेराउको काट्टो पेटभरि घिच्न पाथिनस् र आजै गोरु नार्नु पर्यो तँलाई रामे सार्की अझै ढुक्कै छ हलो उचालेर आफ्नै सुरमा ऊ भन्दैछ हो र पच 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 हा केटा हो बल गर उसको आँखामा हलचल केही छैन हिजो आइतबार आज सोमबार अध्यक्ष कुलप्रसाद उसको मालिक ऊ उसको हली दिन उस्तै छ काम उस्तै छ जिन्दगी उस्तै छ काम उस्तै छ खुट्टामुनि मालिकका खेतको गरो छ आँखासामु नारेका गोरु छन् एक हात अनौमा छ अर्को हातमा सिर्कनो छ सबै थोक हिजो जस्तै छ र उसै गरी ऊ भन्दो छ हो र पच केटा हो बल गर चमेली जोतारा काट्न दम्सी एकैछिन पक्न किस्ने कि आमा यो फोगटो मेटिहालम चमेलीले रिसले आँखा देखिन उसले आँधी चाहिँ हुतिँदै गएर बबुरो उसको बुढो पोइलाई बेतोडले घचडी रामे ढुनमुनिँदै चप्परीमा हात टेक्न पुग्यो जिउ थाम्न सकेन र उसले आफ्नै हातले जोतेको आलो माटोलाई मुहाई खायो उठेर माटामा बस्दै उसले जुत्रो कमेजका बाबुलाले मुख पुछ्यो राड घिउलाटो रामे अचम्मै रिस आयो दुनियाँभरिका आइमाईले रमिता देखाउन आज तैँले मलाई त्यहाँ अझ बोलिरहेछौ हातमा नारा लिएर आउँदै चमेलीले दारा किटी गामभरि त्यत्रो भुइँचालो गएछ संसार हल्या छ केही थाहा नभइजे गरी मेरो बेइज्जती गर्न मलाई केही थाहा छैन के अरे आलीमा बसेर देउराली चुरोटको टुटो सल्काउँदै विरक्त लाग्दो गरी उसले जोइ छेउ दुखेसो पोख्यो कसले भन्छ र म बुढालाई न स्वास्नीले न छोराले आफ्ना आङ्ना त्यत्रा त्यत्रा जन जुटिया छन् रातभरि त्यत्रा बैठक भएको छन् रनबन थर्काउने त्यत्रो हल्ला भएको छ नाककै अगाडि आफ्नै आँगनमा तैनी थाना पाउने मुढो जस्तो बुढो दिनभरि मरिमरि जोतेर थाकेर आमुन्छे आफू त गाँस टिपेर चुपुक्क निदाइन्छ के अरे आङ्ना कसले के बात मार्छ मलाई के थाहा पोइको छेउमा बसेर उसको हाफ जाँगेको माटो पुछिदिँदै थकित स्वरमा चमेलीले भने क्यार्ने होला मैले मर्द भर नि यस्तो निदा रागो जस्तो पोइ छ दुनियाँका अगाडि मेरो बिहे जति आफू नाइकिनी पल्ट्याछेस् कुरो यसो यसो हर्नुपर्छ भनेर तैँले बेलैमा भन्नु पर्दैन मलाई दुःख र पछुतो भरिएका नजरले पोइला हेरेर ओठ पोल्न लागेको ठुटो चुरोट थुतेर सर्को तान्दै ऊ महिलाहरूको गोलोमा मिस्सी फर्कँदा मुखियाका ठिटाहरू गौडा गौडामा भाटा र चोके बोकेर ढुकिरहेका थिए मिल्मीका रणचण्डीहरूले एक स्वरले थर्काउँदै तिनको सातो खाए मुख्य ठिटाहरू लुसुक्क लाखापाखा लागे बेलुकी पख महिलाहरू चमेलीको आँगनमा कुडुलो लागे मैले फलाना मुखियालाई यसो भने उत्साहको हिमाल चुलीमा उभिएर एउटीले सुनाई। मैले डिस्कानाका जुङ्गा झण्डले नउखेले कि हिमचुलीमा उभिने कि शिरमाथि उभिन खोज्दै अर्कीले बयान गरी। आँगनको एक छेउमा नाराको रास छ, चुपचाप उभिरहेकी चमेलीको मन नारा जस्तै उदास छ। उसका मनको रङ खोइलिएको छ, उमङ्ग ओह्रालो लागेको छ। आँगनमा लोग्ने छोरा तीनजना मात्र छन्, हिरालाल, किस्ने र चमेलीको बुढो पोई रामे। रामे बाहेक आँगनमा हलीको जातै छैन, सबै अगेनाका डिल डिलमा होलान्। के भएको र कसो गर्ने भनेर सोध्न आइमाईहरू छेउ ती आएका छैनन्। कुरो यसो यसो हो र अब यसो गर्नुपर्छ भनेर तिनलाई बुझाउन आइमाईहरूलाई तातो लागेको छैन। अगुवा भई खाएको अनन्त खनाल अँधाराको बर्को ओढेर उकालो लागेको थियो। ऊ कतै गुप्त बासमा बिलायो, अरिङ्गालको गोलामा ढुङ्गा त दरै चालले हानियो। अब के हुने हो? कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन खगेन्द्र संग्रोलाको उपन्यास जुनकिरीको संगीतको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज खगेन्द्र संग्रोलाको उपन्यास जुनकिरीको संगीतको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। घाम पार्टीका रैथाने नेता कुलप्रसाद खत्रीको आँगनमा मुखिया खलकको बैठक बसेर उठिसकेको थियो। बैठकमा कुलप्रसादको वचन रामबाण सरी पास भयो। वचनको गाठी कुरो के थियो? जग्गा मालिकले आफ्ना हलीसँग छुट्टा छुट्टै कुरा गर्ने, उपद्रवीहरूलाई चिचीपापा देखाएर लोभ्याउने, झुक्क्याउने, फुटाउने र आहालमा पछार्ने, लत्रिएर तिनका आँगनमा बात मार्न बरचोट नजाने, सुरक्षाको उचित बन्दोबस्त मिलाइपाऊ श्रीमान भनेर सिडियो साप छेउ लिखित उजुरी पेश गर्ने, हाजिर भयो मात्र कहाँ र कुलप्रसाद खत्रीपछि जोसिलो स्वर उसेको थियो। धारा चौतारा र बाटाका बडा बडा बुटामुनि अनेक गुनगुन सुरु भए। लबन तल नपुग्यो के हो? खै मालिक, घरकी आइमाईले आइन्दा बालीमा नजोत्ने भने जस्तो कुरा अरे मैले मानिछु। कुरो तैँले अरे आएनस्? आइमाई डफा अट्टीको कुरो हो मालिक, थुक्क जुइटिङ्रे मुला त स्वास्नीको फरिया समातेर हलिहरिताल लाउने हेर बुद्धि। मलाई कुरो एक जात नै थाहा छैन मालिक। ठिक छ, भोलिदेखि जोत्न आउँछस् होइन? आई मैले आइन्दा हली नलाग्ने ज्यालामा जोत्ने भनिन्छ मालिक। ज्यालामा? हो मालिक, 60 को 26 मा। यी दिन्छु तँलाई दिनको 26 रुपियाँ। दिनको 26 त हेर गन्दे जिल्लाका राजा सिडियो सापले नि पाउनन् होला। ल भइगयो, भोलिदेखि खुरुक्क जोत्न आएछ तँलाई म 2.5 मुरीमा अर्को 10 पाथी थपिदिउँला। हुन्छ त होइन? घरकेले के भन्छ मालिक? घरकेलाई 10 पाथी भन्दै दङ्ग पर्छे। ल कुरो सकियो। अल्ल भन, तेरो चाहिँ माग के हो? माग सूचनामा टाँस्या कुरो सुनिएछु मालिक। जोत्ने त हरिताल हलीको, अनि त उल्लुलाई थाहा छैन कसले गरे, कसको हरिताल हो यो भन् त। बाहिराटी आकाश सर र हाम्रा आइमाईहरूले हलो जोत्ने त, तिमीहरूको स्वास्नीहरूलाई उल्क्याउने अनन्त भतुवा, अनि भतुवाका लागि हरिताल गरिदिने तिमीहरूका स्वास्नी, थुक्क गुकालिँड। तँलाई त्यो स्वास्नीको लोग्ने हो भन्ने लाज लाग्दैन? कुरो उतै टिको हो मालिक, त चाहिने के भन्छस् त? आइमाईले ज्यालादारी अट्टी बल अर्ने भनिन्छ, मैले नि बलै अर्नु पर्ला भन्ठाने हो छु मालिक। यी गरिस ज्याला अट्टी बल, जग्गा हामी मुखियाको, तिमीहरूका परान धान्न इलम दिने हामी, अनि इलमको जात रोज्ने तिमीहरू, बुद्धि उभिन्डो पर्या सुँगुरका लिँडहरू। ल भइगयो, आफ्नो मुन्छे होस्, बेहोरेहरू जङ चल्छ, मुखहरू माया लाग्छ। ल भइगयो, 2 मुरीमा अर्को 5 पाथी थपिदिउँला। कसैका कुरा सुन्न अठी नलागि भोलिदेखि कुरो कुरो आइज। सक्यो होइन कुरो? आई भाइले थुक्क फरियाका लिखा, स्वास्नीलाई 5 पाथीको कुरो सुना, त्यसले तेरा खलपत्री ओठा च्वाक्क मुही खान खोज्छे। लबन त चाहिँ किन बटारी आओस्? हामीलाई पुगेन मालिक। कति पुगेन? हाम्रो कुरो के छ भने मालिक, बालीमा नजोत्ने, ज्याला जोत्ने, जोतेको 26 भन्ने। खेत हाम्रा नियम बाँध्ने तिमीहरू? खेत हाम्रा पसिनाको नि केही केही काम छ मालिक। इस तेरा गोरुमुते पसिना त बटारिए म झन् थोरैमा झन् दरो अर्को तिग्री राख्न सक्छु। राख्नुहोस् भन् त, यो हरिताल उठाएको कसले हो? हामीले पहिले कुरो उठाएको कसले हो? हाम्रा आइमाईहरूले? त्योभन्दा पहिले मालिक, त्योभन्दा पहिले त्यो कुरो मलाई थाहा छैन। जैरे पहिलो यो कुरा झिक्ने कसले हो सुन्छस् और तँ अनन्त्य भन्ने सात डाँडा पारेका भत्वाले भन्तत्व भत्व अहिले कहाँ लुक्या छ थाहा छैन मालिक तँ गोबरका थाप्रालाई के थाहा हुन्छ भत्व बाहिराटी आयो नाना भाँती हल्ला हरेर तिमीहरूलाई उरालो पछाडिबाट घचेटेर तिमीहरूलाई भुङ्रा पारो अनि आफू मुन्टो लुकाम्दै स्वित्त झ्यासतिर पसो भन् त तिमीहरूको नेतृत्व त्यस्तो छ के खुल्क्याम्छ त्यो हरितालले यो हरिताल होइन हावा ताल हो तीन मुरीमा म अर्को दस पाथी थप्दिउँला भोलिदेखि खुरुक्क जोत्न आ किन मुन्टो परक्क पटारी छ अरूहरूले के भन्छन् मालिक अरूहरूले अरूहरू एक गेडो नबढाइकन नाक टोकेर जोत्न जान्छन् मैले भन्या थिएँ भन्लास् तेरा बाजेले मेरा बाजेको हलो जोत्या थियो तेरा बाउले मेरा बाउको तेरा उनै बाउ बाजेको मुख हेरेर मैले तँलाई ल कुरो मेटियो भोलिदेखि यसरी एउटा मुखियाले पाँच पाथी बढाइदिन्छु भन्यो उसको हली खुरुक्क जोत्न थाल्यो अर्काले दस पाथी थपिदिन्छु भन्यो अर्को लुरुक्क गयो झन् अर्काले सात पाथी भन्यो झन् अर्को पनि निउरिँदै खेततिर झर्यो अनि यसै गरी अर्को अर्को र अर्को हातमा केही न केही सिप हुने एकाधजना पछि अलिसम्म अडिए अनि थोरै तिनो खेतबारी टरामा गोरु र भैँसी इन्डियामा छोरा हुनेहरू एकाधजनाले पनि केही दिन अड्डिलिए हातमा सिप इन्डियामा छोरो टहराम वस्तुभाव र थोरै तिनो जग्गा नहुने धेरै घरधुरी आपतमा परे अत्तालिए मालिकहरूले चिप्ला कुराको गुलियो चटाएर थुप्रोजनालाई लगेर अनौमा नारिसके आफ्नो मालिक कालो गए गोरो आउँछ भन्दै कुर्लिँदो छ सिप हुने जेठो हुने र अरू अरू उपाय हुने एक दुईजना हली बस्नै छाड्छौँ भनेर टिकेका छन् टेक्ने ठाउँ छ र न ती टिकेका छन् मालिकले मह चटाउन इन्कार गरेका र टेक्ने ठाउँ नभएकाहरू सबैलाई सराप्न थाले आखु आउलाई अनन्त खनाललाई आफै अगुई भएर पहिला पहिलो दिन हरितालको लैनमा कजाउन नसक्ने चमेलीलाई आफ्नो मतलब पूरा भएपछि निमुखाहरूलाई अलपत्र पारेर लुरुक्क जोत्न जानेहरूलाई मिल्मीका चित्तहरू राम्ररी जुट्न नपाउँदै नराम्ररी चर्किए आखिरमा बिहान के खाउँ बेलुका के खाउँको हविगत भएका निर्दा निमुखाहरू सबैलाई गाली गर्दै सराप्दै न्युरीमुन्टी नभएर मुखियाका अनौलाई जदौ साप भन्न पुगे अनन्त हरितालको अघिल्लो दिनदेखि नै मिल्मीमा गयल परेको थियो त्यसैले आखु आउले तिनको त्यो हरिबुजोग देख्न पाएन मालिकले उधारो मह चटाएका र नचटाएकाहरू पूर्व र पश्चिमतिर फर्केका थिए न गतिलो सङ्गठन न थिति र तागत सुहाउँदिलो नितु न भरपर्दो नेता न पुग्दो तयारी न मिहीन अन्तर्दृष्टि न चहकिलो दूरदृष्टि मिल्मीका आमाहरूले त्यत्रो आँधी बोकेर उठान गरेको हलिहरिताल पलपलमा पातलिँदै टुक्रिँदै ओह्रालो लाग्दै पानीको फोका झैँ प्याट्ट फुटेर त्यत्तिकै बिलायो बलौटे बगरमा गरेको आकाश खेती झैँ बगरै पल्टेर त्यो सोत्र्याम्म भयो कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जुनकिरीको संगीत उपन्यासको वाचन हो यो उपन्यासको सत्रौं श्रृंखला आज मैले छयालिसौं यसको अध्याय पूरा गरेर अब रोकेको छु अर्को साता म यसको अठारौं श्रृंखला सड़चालिसौं अध्यायबाट लिएर आउनेछु तपाईँ श्रुति सम्वेकको प्रतिक्रिया दिनका लागि हामीलाई बुलबुल साहित्य @gmail.com इमेल गर्न सक्नुहुन्छ BULBULSAHITYA साहित्य@gmail.com इमेल गर्नुभयो भने तपाईँको प्रतिक्रिया हामीले पाउनेछौँ हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म अच्युत घिमिरी आजको श्रुति सम्वेकबाट बिदा हुन्छु नमस्कार शुभरात्री